صلوات على محمد وعلى محمد. أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ومولانا أبي القاسم محمد. وأهل بيته الطيبين الطاهرين المعصومين المظلومين المنتجبين المنتخبين الميامين، لا سيما للإمام المنتظر والحجة الثاني عشر الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. واللعنة الدائمة الباقية على أعدائهم أجمعين من يوم ظلمهم إلى قيام يوم الدين. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي واجعلني خالصا لوجهك الكريم يا الله. صلوات على محمد وآل محمد. أما بعد، فقد قال الله سبحانه وتعالى في القرآن الحكيم، بسم الله الرحمن الرحيم، يا أيها الذين آمنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون. صلوات على محمد وآل محمد. برادران عزیز و خواران محترم، ماہ مبارک رمضان کی آمد کی مبارکباد، ہدیہ تہنیت و تبریک آپ سب کی خدمت میں، اس دعا کے ساتھ کہ پروردگار عالم اس مہینے میں ہمیں روزہ رکھنے کی توفیق عطا فرما، اور اس مہینے میں ہمیں قرآن مجید کی تلاوت کی توفیق عطا فرما. یہ دو دعائیں وہ ہیں کہ جو خاص طور پر پیغمبر اکرم نے اپنے اس خطبہ شعبانیہ کے اندر مانگنے کی تاکید کی ہے کہ دعا مانگو پروردگار عالم سے ان دو چیزوں کی، روزہ رکھنے کی توفیق اور قرآن مجید کی تلاوت کی توفیق. قرآن مجید کے اندر اگر آپ روزے سے متعلق نمائندہ ترین آیت، یعنی وہ آیت کے جو ریپریزنٹیٹو ہو اس مہینے کی، اس کی اگر تلاش کریں تو وہی ہے کہ جس کو آپ مسلسل سنتے بھی ہیں اور ابھی آپ سنتے رہیں گے، کہ جس میں پروردگار عالم نے صاحبان ایمان کو مخاطب کیا کہ یا ایھا الذین آمنوا، اور پھر اس کے بعد ارشاد فرمایا کتبہ، تم پر لکھ دیا گیا، جس کے ذریعے سے فرضیت پر استدلال کیا جاتا ہے. دوسرے قرائن بھی موجود ہیں. ان فیکٹ اگر آپ غور کریں اور آپ نے قرآن مجید کو اس کے کانٹیکسٹ میں دیکھا ہو تو آپ کو نظر آئے گا کہ ایک سیریز آف ورسز ہیں کہ جس میں پروردگار عالم نے اس لفظ کو استعمال کیا. میں صرف آپ کے سامنے دو آیتیں اور پڑھ رہا ہوں کہ جس میں پروردگار عالم یہ ارشاد فرماتا ہے. اس کا نشان ہے 178، یہ سورہ بقرہ کی آیت ہے جس میں پروردگار عالم نے قصاص کے بارے میں گفتگو کی ہے. یا ایھا الذین آمنوا، وہی انداز، اے ایمان لانے والوں، کتبہ علیکم القصاص، تم پر قصاص کو لکھ دیا گیا. قصاص کا مطلب آپ جانتے ہیں کہ جس کے اندر ڈیتھ پینلٹی بھی ہوتی ہے، ایگزیکیوشن بھی ہوتا ہے، ایک کیپٹل پنشمنٹ. تو پروردگار عالم نے اس کے لیے بھی یہی لفظ استعمال کیا ہے، اور اس سے پہلے یہ روزے والی جو آیت ہے اس سے پہلے پروردگار عالم نے اس پر گفتگو کی ہے کہ تم پر قصاص کو لکھ دیا گیا ہے قتل کے حوالے سے. پھر اس کی تفصیلات ہیں، اور پھر پروردگار عالم نے اس کی حکمتوں کو ڈسکس کیا ہے. وَلَكُمْ فِي الْقِصَاصِ حَيَاتٌ يَا أُولِي الْأَلْبَابِ، تمہارے لیے قصاص میں زندگی ہے اے صاحبان عقل. یعنی تمہیں بظاہر یہ لگتا ہے کہ جیتا جاگتا انسان ہے، اس سے حق حیات کو چھین لیا گیا، اس کو قتل کر دیا گیا، تو یہ تو زندگی کا خاتمہ ہے. کہ نہیں، اگر تمہیں لگتا ہے تو اس کا مطلب یہ ہے کہ تم صاحب عقل نہیں ہو. تمہیں اندازہ نہیں ہے کہ اگر ایک کرمنل ہے اور ایک مجرم ہے، اور مجرم کو جرم کی وجہ سے حق حیات سے محروم کیا جائے، اس کا رائٹ ٹو لیو اس کو ختم کر دیا جائے، تو بظاہر تمہیں یہ لگتا ہے کہ ایک شخص قتل ہو رہا ہے، مگر ایک شخص کے خاتمے سے ایک سوسائٹی کو زندگی ملتی ہے. اس لیے کہ ایک فیئر جو کنسٹرکٹیو فیئر ہے، فیئر ہمیشہ نگیٹو نہیں ہوتا، ڈسٹرکٹیو نہیں ہوتا. فیئر بھی دو طرح کے ہوتے ہیں، ایک کنسٹرکٹیو فیئر، ایک تعمیری خوف ہے کہ جو معاشرے کے اندر موجود افراد کے دلوں میں آتا ہے کہ جب وہ اس کو دیکھتے ہیں کہ اسے اس طرح سے ایگزیکیوٹ کیا گیا تو اس آئینے میں انہیں اپنا چہرہ نظر آتا ہے کہ اگر کبھی ہم نے اس کرائم کو کمٹ کیا تو اس کے نتیجے میں ہمیں بھی اسی پنشمنٹ کا سامنا کرنا پڑ سکتا ہے۔ تو یہ اگر آپ دیکھیں گے تو آیت نمبر 178 اور پھر 179 ان دونوں آیتوں میں پروردگار عالم نے قصاص کے بارے میں گفتگو کی ہے اور لفظ وہی استعمال کیا، یا ایھا الذین آمنوا، اے ایمان لانے والوں، کتبہ، تم پر لکھ دیا گیا۔ پھر اس کے بعد پروردگار عالم اگلی آیت میں جو سب سیکوینٹ آیت ہے اس کے اندر ارشاد فرماتا ہے، کتبہ علیکم، تم پر لکھ دیا گیا ہے، اذا حضر احدکم الموت، جب تم میں سے کسی کو موت نظر آنے لگے۔ یعنی اس کا کیا مطلب ہے، موت کیوں نظر آنے لگے گی، اور جب موت نظر آنے لگے گی تو اس کے موقع پر انسان کچھ کرنے کی پوزیشن میں کیا ہوگا، یعنی کچھ کام ہے کہ جس کو کرنے کا حکم دیا جا رہا ہے۔ ایک تو وہ مرحلہ ہے کہ جب انسان واقعی یعنی موت کا فرشتہ اب اس کو نظر آنے والا ہے یا وہ نظر آ رہا ہے، اس موقع پر بھی کچھ چیزیں ہیں کہ جن کو کرنے کی تاکید ہے، ان لوگوں کے لیے بھی کہ جو اس موقع پر موجود ہیں اور وہ دیکھ رہے ہیں کہ اب یہ ٹرمینل ڈیزیز ہے، کہ اس موقع پر اس ٹرمینل ڈیزیز کا کنکلوژن یہ ہوگا کہ اس نے اس دنیا سے چلے جانا ہے۔ تو آپ یہ کہیں کہ وہ ڈیتھ بیڈ پر تھا اور اب وہ موقع آ گیا، تو اب کیا کرنا ہے، وہ آپ جانتے ہیں کہ تلقین کا حکم آیا کہ اس موقع پر مثلا اس کے پیر ہیں وہ قبلے کی طرف کر دیے جائیں، اس کے سامنے کچھ سورے ہیں قرآن مجید کے ان کو پڑھا جائے، یا اس کو تلقین کی جائے، خدا کی توحید کی طرف متوجہ کیا جائے، رسالت کی طرف، معصومین کی امامت کی طرف، وغیرہ وغیرہ، وہ ساری چیزیں اس کو کہا جائے گا کہ جناب یہ اس وقت کی بات ہو رہی ہے کہ جب ایک شخص بالکل موت کے دہانے پر پہنچ گیا۔ یہ دوسروں کی ذمہ داری ہے، خود اس کی ذمہ داری کیا ہے؟ خود اس کی ذمہ داری جو بیان کی گئی وہ بہت عجیب ہے۔ ماضی میں ہمارے علماء اس کو واجب کی حد تک مانتے تھے، موجودہ علماء اگر آپ کتابیں دیکھیں گے تو اس کو ایک تاکیدی مستحب مانتے ہیں، ہائیلی ریکمنڈیڈ ایکٹ۔ اور وہ کیا ہے؟ وہ یہ ہے کہ جب انسان اس دنیا سے جا رہا ہے تو بے شک وہ اپنے آپ کو گنہگار سمجھے، وہ اپنے آپ کو خطا کار سمجھے، بے شک وہ اپنے آپ کو قصوروار سمجھے، بے شک وہ یہ سمجھے کہ میں خدا کی بارگاہ میں پہنچنے کا اہل نہیں ہوں، جو میرے کام ہے وہ ایسے نہیں ہے کہ میں اس منہ کے ساتھ خدا کی بارگاہ میں جا سکوں۔ ہیونگ سیڈ دس، واجب سمجھتے تھے ماضی کے علماء، اور موجودہ علماء اس کو ہائیلی ریکمنڈیڈ سمجھتے ہیں کہ جب انسان اس دنیا سے جا رہا ہو تو اس موقع پر وہ خدا کے بارے میں حسن ظن رکھے، اچھا خیال رکھے، وہ اچھا خیال رکھے۔ یعنی اچھا خیال رکھے کا کیا مطلب؟ کہا گیا پروردگار ٹھیک ہے میں گنہ گار، میں خطا کار، مگر مجھے تجھ سے یہ امید ہے کہ تو مجھے بخش دے گا، تو مجھے معاف کر دے گا۔ کہا یہ اتنا اہم ہے؟ کہا اتنا اہم ہے۔ یہاں تک کہا گیا کہ خدا اپنے بندے کے ساتھ وہی معاملہ کرتا ہے کہ جو بندہ اس کے بارے میں گمان رکھتا ہے، جو اپنے خدا کے بارے میں اس کا گمان، خدا اسے اسی طریقے سے ٹریٹ کرتا ہے۔ اگر آپ جو نماز جنازہ کے اندر دعا پڑھی جاتی ہے، آپ جانتے ہیں پانچ تکبیرات ہیں، تو نیت ہے، پھر تکبیر ہے، پھر کلمہ شہادت ہے، پھر تکبیر ہے، پھر درود ہے، پھر تکبیر ہے، کیا جملہ ہے اس میں؟ اللہم ان ھذا عبدک وابن عبدک، اے پروردگار یہ تیرا بندہ ہے اور تیرے بندے کا فرزند ہے، یعنی یہ بھی تیرا بندہ ہے، اس کا باپ بھی تیرا بندہ ہے، نزل ابے کا، یہ اب تیرا مہمان بنا ہے۔ آپ انداز دیکھیں کہ نزل ابے کا، یہ تیرا مہمان بنا ہے، وہ انت خیر و منزول بے، اور تجھ سے بہتر کوئی دوسرا میزبان ہو نہیں سکتا۔ یہ الفاظ عجیب ہیں، یعنی یقین جانیے کہ میں ایک طالب علم کی حیثیت سے آپ سے عرض کر رہا ہوں کہ جب سے میں نے ان چیزوں کے اوپر غور کرنا شروع کیا ہے، میری سمجھ سے باہر ہے کہ میں پروردگار عالم کی رحمانیت کو کیسے نظر انداز کر سکتا ہوں، کیسے پروردگار عالم کی ربوبیت کو نظر انداز کر سکتا ہوں، کیسے؟ بے شک بے شک پروردگار عالم جبار ہے، پروردگار عالم قہار ہے۔ اسی لیے قصاص والی آیت میں نے پہلے پڑھی آپ کے سامنے کہ پروردگار عالم نے وہ حکم بھی دیا ہے اور یہ کہا ہے کہ اس میں تمہارے لیے زندگی ہے اے صاحبان عقل، بے شک وہ سب اپنی جگہ پر۔ ہم کسی یزید کے لیے جنت کی امید نہیں کر سکتے، ہم کسی فرعون کے لیے، نمرود کے لیے جنت کی امید نہیں کر سکتے، ہم کسی حامان کے لیے، شداد کے لیے، ہم کسی ابلیس کے لیے جنت کی توقع نہیں کر سکتے، بالکل صحیح بات، مگر برادران عزیز ایک عام مومن کو فرعون قرار دینے میں اتنی جلدی کا مظاہرہ کرنا بھی ہمیں سوٹ نہیں کرتا، یہ بھی مناسب نہیں۔ یہ جتنے افراد ہیں وہ صاحبان ایمان ہی تو ہیں، ٹھیک ہے کچھ گناہ ہو سکتے ہیں، کچھ خطائیں ہو سکتی ہیں، ہمیں کریکشن کی طرف جانا چاہیے، ہمیں امپروومنٹ کی طرف جانا چاہیے، مگر ماہ رمضان کی اس پہلی شب میں کم سے کم اس میسج کو ضرور میں کنوے کرنا چاہوں گا کہ ایک دوسرے کو معاویہ، ایک دوسرے کو یزید، ایک دوسرے کو فرعون، نمرود قرار دینے میں جلدی کا مظاہرہ نہ کریں۔ یہ بڑی سخت تہمتیں ہیں، یہ بہت بڑے بڑے الزامات ہیں کہ جن کو لگاتے ہوئے احتیاط کرنی چاہیے۔ ہاں کسی کا واقعاً کوئی ایسا ایکسپلیسٹلی کرائم سامنے آ جائے تو خوف خدا دلانے کے لیے یہ بات کہہ دیجیے، وہ سمجھ میں آتی ہے، بٹ ان اے لمٹ۔ یہاں پروردگار عالم ارشاد فرماتا ہے کتب علیکم اذا حضر احدکم الموت، یہ کیا ہے؟ یہ وہ والی منزل نہیں ہے۔ میں اس دعا کو پہلے مکمل کر لوں، اللہم ان ھذا عبدک وابن عبدک، اے پروردگار یہ تیرا بندہ ہے، اس کا باپ بھی تیرا بندہ تھا، نزل بکا یہ تیرا مہمان ہوا ہے، وانت خیر منزول بے، تجھ سے بہتر کوئی میزبان ہو نہیں سکتا، اللہم ان کانا محسنن، اے پروردگار اگر یہ اچھا تھا، اگر یہ نیکوکار تھا، ان لا نعلم منہ الا خیر، ہم اپنی بات کریں تو ہم اس سے خیر کے سوا کچھ نہیں جانتے، یعنی ہم تو اپنے آپ کو الگ کر رہے ہیں کہ ہم اپنے سارے الزامات کو وڈرا کرتے ہیں، ان لا نعلم منہ الا خیر، ہم اس کے بارے میں خیر کے سوا کچھ نہیں جانتے، اللہم ان کانا محسنن، اے پروردگار اگر یہ اچھا تھا، محسن تھا، محسن کا مطلب ہوتا ہے کہ جس کے پاس حسن عمل ہو، فزد فی احسانے، تو جب اچھا تھا تو اب ہم تجھ سے دعا مانگتے ہیں کہ اس کی اچھائیوں میں اور اضافہ فرما، جو اچھائیاں وہ لے کر آ رہا تھا اس کو ملٹی پلائی کر، اس کے اندر ایک ملٹی پلائر افیکٹ تیرے فضل کے ساتھ آ جانا چاہیے۔ وہ ان کانا محسنن، اور اگر یہ ان کانا مسیئن، اور اگر یہ برا تھا، فتجاوز عنہ، تو اے پروردگار اگر برا بھی تھا تو تو اپنے فضل سے اس کی مغفرت فرما اور درگزر فرما، کہ کم سے کم جو نماز جنازہ پڑھنے والے ہیں ان کو حسن ظن سکھایا جا رہا کہ اس کے بارے میں ایک پازیٹو اپروچ رکھو۔ وہ ایک مرحلہ، وہ بالکل آخری مرحلہ ہے، یہ اس سے پہلے کی بات ہو رہی ہے کہ فرض کیجئے ایک انسان ہے، اس کو اندازہ ہو رہا ہے کہ اب میں جس بیماری کے اندر ہوں، اللہ مجھے شفا دینا چاہے تو بے شک دے سکتا ہے، لیکن یہ کہ بہرحال حالات ایسے ہیں کہ مجھے لگ رہا ہے کہ اب یہ ٹرمینل ڈیزیز ہے، اور ہو سکتا ہے چار دن، ہو سکتا ہے ایک ہفتہ، ہو سکتا ہے ایک مہینہ، ہو سکتا ہے چھ مہینے، آٹھ مہینے، بہرحال اب معاملہ روٹین کا نہیں رہا، سچویشن تھوڑی ایکسٹرا آرڈینریلی خراب ہو گئی۔ جب اس کو یہ فیلنگ آتی ہے تو اس موقع پر پروردگار عالم کیا کہتا ہے، کتب علیکم، تم پر لکھ دیا گیا، اذا حضر احدکم الموت، اگر تم میں سے کسی کے سامنے موت اس کو نظر آنے لگے، ان ترک خیرن الوصیہ، اگر وہ کچھ خیر چھوڑ کر جا رہا ہے تو اس کے بارے میں وصیت کر دے، اگر وہ کچھ خیر چھوڑ کر جا رہا ہے تو اس کے بارے میں وصیت کر دے۔ بہت انٹرسٹنگ ہے، یہاں پر خیر سے کیا مراد؟ صراحت ہے کہ خیر کا یہاں پر مطلب ہے مال۔ ایک انسان ہے، وہ اپنا تجربہ چھوڑ کر جا رہا ہے، وہ تو ٹھیک ہے، تجربے سے وہ اپنے اعزہ اقربا بچوں کو نصیحت کر سکتا ہے کہ بیٹا اس کے ساتھ ایسا سلوک کرنا، اس کے ساتھ ویسا سلوک کرنا، کبھی کوئی مشکل آ جائے تو یوں فیس کرنا، کوئی مشکل آ جائے تو ان سے مشورہ کر لینا، یہ ساری باتیں نصیحتیں ہیں کہ جن کو وصیت کہا جاتا ہے۔ اگر آپ یاد کریں تو 20 ماہ رمضان کو جو شب شہادت کی مجلسیں پڑھی جاتی ہیں تو عام طور پر امیر المومنین کا وصیت نامہ ڈسکس کیا جاتا ہے، وہ اس انداز کا وصیت نامہ ہے کہ جس کی میں نے ابھی مثال آپ کو دی، اللہ اللہ فی الصلاح، اللہ سے ڈرتے رہنا، اللہ سے ڈرتے رہنا نماز کے بارے میں، اللہ اللہ فی القرآن، اللہ سے ڈرتے رہنا، اللہ سے ڈرتے رہنا قرآن کے بارے میں، یہ وصیتیں نصیحتیں ہیں جن کو وصیت بھی کہا جاتا ہے۔ خود قرآن مجید کے اندر پروردگار عالم نے اس کے لیے لفظ وصیت استعمال کیا، یوصیکم، اللہ تمہیں وصیت کرتا ہے، وہاں پہ وصیت کا مطلب یہ نہیں، وہاں پر وصیت کا مطلب ہے نصیحت، اور ایک وصیت وہ ہے کہ جس کو آپ عام طور پر کہتے ہیں ول، وہ ول جو مال سے متعلق ہے۔ یہ قرآن مجید کی اپروچ آپ دیکھیں کہ پروردگار عالم مال کے لیے لفظ کیا استعمال کر رہا ہے، یا تو تم نے حرام سے کمایا ہے تو وہ تمہارا تھا کہاں کہ تم چھوڑ کر جا، تمہارا تھا ہی نہیں، लेकिन अगर वो तुम्हारा था हार्ड अर्न मनी, तुम्हारा हलाल से कमाया हुआ पैसा कि जिसके लिए तुमने जहमत की है, मेहनत की है और खुदा ने तुम्हें रिस्क अता किया है, तो याद रखना कि परवरदिगार उस माल के लिए खैर का लफ्ज इस्तेमाल करता है। इज़ा हज़र अहदकुमुल मौत, तुम में से अगर किसी को मौत नजर आने लगे, इन तरह का खैरन, अगर वो खैर छोड़कर जा रहा है तो उसमें वसीयत करे। अब ये वसीयत कौन सी वसीयत है? बाज़ उलमा ये कहते हैं कि जब तक मीरास के हिस्से मुकर्रर नहीं हुए थे तब तक ये वसीयत वाजिब थी, मगर उसके बावजूद 1/3 के बारे में तो आप जानते हैं कि वसीयत की जा सकती है। यानी अगर एक इंसान 3 करोड़ रुपए छोड़कर जा रहा है इस दुनिया से, तो उसको हक है कि वो 1 करोड़ के बारे में वसीयत करे और बाकी वो 2 करोड़ जितने भी होंगे वो शरीयत के गिवन फार्मूले के मुताबिक मीरास के मसाइल में जिस तरह से बयान हुए वो डिस्ट्रीब्यूट हो जाएंगे। लेकिन ये 1/3 उसका हक है कि वो उसके बारे में वसीयत करे। तो परवरदिगार कह रहा है कि इतना राइट मैं तुमको देता हूँ, तुम ये कर सकते हो और तुमको ये करना चाहिए। उसके लिए भी परवरदिगार आलम ने जो लफ्ज़ इस्तेमाल किया वो कुतबा है। यहाँ पर ये लफ्ज़ इस तशरीह के मुताबिक वजूब के माने में नहीं, यानी कुतबा का लफ्ज़ वाजिब के माने में भी इस्तेमाल होता है, कुतबा का लफ्ज़ मुस्तहब के माने में भी इस्तेमाल होता है। ये खुद अपनी जगह पर दलील है कि इज्तिहाद कितना ज़रूरी है। सिर्फ आप एक लफ्ज़ को देखकर फैसला नहीं कर सकते ये वाजिब है या मुस्तहब। यानी अगर अभी आपने इस तशरीह को सुना तो मैंने गुजारिश की कि यहाँ पर कुतबा, अब ये कुतबा वाजिब है? ऑफ कोर्स नॉट, फॉर व्हाट गुड रीज़न, जो भी मैंने आपके सामने बयान किए कि अगर एक इंसान है वो इस दुनिया से चला जाता है, नहीं करता वसीयत, तो उसने कोई गुनाह का काम अंजाम दिया? ऑफ कोर्स नहीं, उसने गुनाह का काम अंजाम नहीं दिया, लेकिन एक हाईली रिकमेंडेड एक्ट था जो उसने मिस कर दिया। यहां पर परवरदिगार आलम ने यह इरशाद फरमाया, इन तरह का खैरन वसीया, खैर में से अगर वो कुछ छोड़कर जा रहा है तो उसके बारे में वसीयत करे। किन के लिए? ये भी समझाया जा रहा है, लिल वालिदैन, अपने माँ बाप के लिए, वल अक्रबीना, और इसी तरीके से रिश्तेदारों के लिए, बिल मारूफ, अच्छे तरीके से, अच्छे अंदाज से। इस अच्छे अंदाज के अंदर बड़ी वसअत है, ये भी देखो तुमसे करीब कौन ज्यादा है, ये भी देखो जरूरत किसको ज्यादा है, ये भी देखो कि किसको नीड ज्यादा है। एक बच्चा वो है कि जो पूरी तरीके से सेटल्ड है, वो अरबपति बन चुका है, हो सकता है उसको इतनी रिक्वायरमेंट ना हो, तो अब इस वसीयत के जरिए से मजीद उसको देने का शायद कोई फायदा नहीं हो। लेकिन तुम देख रहे हो मिसाल के तौर पर एक बेटी है, उसका शौहर है, वो कुछ कमजोर है माली एतबार से, और उसको रिक्वायरमेंट है, उसको जरूरत है, तो तुम अपने इस हिस्से के अंदर से कि जिसमें हमने तुम्हें गुंजाइश दी, तुम उसको कोई ना कोई नॉमिनेट कर सकते हो कि ये उसको चला जाए। हक्कन अलल मुत्तकीन, ये हक है साहिबान तक्वा पर। यानी अगर तुम मुत्तकी हो, तुम्हारे दिल में खौफ खुदा है, तुम खुदा की बात को समझना चाहते हो, मानना चाहते हो, तो एक हक है मुत्तकीन के ऊपर। और फिर उसके बाद मजीद इसके ऊपर गुफ्तगू फरमाई। फिर उसके बाद जो आयत आती है उसमें परवरदिगार आलम ने रोजे की बात की है, या अय्युहल्लज़ीना आमनू, ऐ ईमान लाने वालों। तो जो मैं आपसे गुजारिश कर रहा था कि एक सीक्वेंस से आयतों की कि जिसमें इस अंदाज को परवरदिगार आलम ने इख्तियार किया कि या अय्युहल्लज़ीना आमनू कुतिबा अलैकुमुस्सियाम, तुम्हारे ऊपर रोजों को लिख दिया गया, रोजों को तुम पर वाजिब कर दिया गया, कमा कुतिबा अलल्लज़ीना मिन क़ब्लिकुम, जैसे तुमसे पहले वालों पर भी वाजिब किया गया। यहां पर कुतबा का लफ्ज वजूब के लिए, और ये अगर आप देखेंगे तो खुद परवरदिगार आलम ने अपने लिए भी इस लफ्ज को इस्तेमाल किया है। यानी अजीब है, वाकई ये भी अजीब है, कतबा रब्बुकुम अला नफ्सिहिर रहमा, तुम्हारे रब ने अला नफ्स से ही अपने आप पर वाजिब कर लिए। खुदा पर कौन वाजिब करेगा? खुदा हम पर वाजिब करेगा, खुदा पर कौन वाजिब करेगा? कोई और नहीं। ये तुम्हारे रब की रुबूबियत का तकाजा है कि उसने अपनी रुबूबियत को देखते हुए अपने आप पर वाजिब कर, क्या वाजिब कर लिया? अर्रहमा, कि वो अपने बंदों के साथ रहमत का सलूक करे। उसने अपने आप पर रहमत को वाजिब कर लिया। कतब अला नफ्सिहिर रहमा भी आया, कतब रब्बुकुम अला नफ्सिहिर रहमा भी आया, कि तुम्हारे रब ने अपने आप पर रहमत को वाजिब कर लिया। अब ये लुत्फ परवरदिगार है, उसके इजहार का एक अंदाज है। यहां परवरदिगार फरमाता है, तुम पर रोजों को वाजिब कर दिया गया, कमा कुतिबा अलल्लज़ीना मिन क़ब्लिकुम, जैसे तुमसे पहले वालों पर रोजों को वाजिब किया गया था, लअल्लकुम तत्तकून, شاید کہ تم متقی بن جاؤ. یہ وہ منزل ہے کہ جہاں پر میں آپ کو ایک مثال کی طرف ضرور متوجہ کرنا چاہوں گا. ایک تو چھٹے امام امام جعفر صادق علیہ السلام. چھٹے امام فرماتے ہیں کہ اس ندا میں جو لذت ہے کہ خدا نے کتنی محبت سے پکارا ہے, یعنی بٹ نیچرل. دیکھیں برادران عزیز, سیدھی اور صاف بات یہ ہے کہ جب انسان کو کوئی حکم دیا جاتا ہے نا اور اس کو پابند کیا جاتا ہے کہ یوں کرنا ہے, جو بظاہر اس کی آزادی کے خلاف ہو تو اس کو اچھا کیوں لگے گا؟ یعنی کیوں اس کو اچھا لگے گا؟ یعنی وہ بچہ ہے, موبائل فون کے اوپر گیم کھیلنا چاہتا ہے, آپ نے لا کر بٹھا دیا ہے کہ نہیں ابھی نہیں کر سکتے, ایک گھنٹے تک درس سنو, اس کو کیوں اچھا لگے گا؟ کوئی دوسرا ہے, وہ مثال کے طور پر کھانا کھانا چاہتا ہے, آپ نے دن بھر اس کو بھوکا رکھ دیا یہ روزے کے نام پر, اس کو کیوں اچھا لگے گا؟ اس کو پیاس لگی ہے, وہ پانی پینا چاہتا ہے, آپ نے کہا نہیں پانی نہیں پی سکتا, وہ کیوں اس بات کو پسند کرے گا؟ اس کو کیوں اچھا لگے گا؟ صبح کا ٹائم ہے, وہ سو رہا تھا بڑے مزے سے, آپ نے اٹھا دیا کہ اٹھو اور اٹھ کر نماز پڑھو, اس کو کیوں اچھا لگے گا؟ وہ سونا چاہتا ہے. وہ اب بڑے مزے سے اپنا کاروبار کر رہا تھا, آپ نے اس کو لنگی اور کرتا پہنا کر چادر پہنا کر کہا جاؤ حج پر جاؤ, اس کو کیوں اچھا لگے گا؟ وہ اپنا سوٹ چھوڑ کے وہاں پر جائے, کیوں جائے, کیوں اچھا لگے گا اس کو؟ ان پرنسپل ایک انسان کو ان میں سے کوئی چیز اچھی نہیں لگنی چاہیے. اسے اچھا صرف اس صورت میں لگ سکتا ہے کہ جب یا وہ حاکم کی حاکمیت کو قبول کر لے یا اس پر ایمان لیا ہے, اس کے علاوہ کوئی ریزن نہیں ہو سکتا. آپ مجھے بتائیے, آپ کا بیٹا آپ کی بات مانے گا, میری بات کیوں مانے گا؟ یعنی یہ امامہ اگر میں اتار دوں, ورنہ تو شاید اس کے احترام میں مان لے, ورنہ میں اتار دوں جس طرح سے ایک عام انسان ہے اسی طریقے سے آپ کہیں بیٹا موبائل رکھ دو, وہ آپ کی بات شاید مان لے, میری بات کیوں مانے؟ تو وہ آپ کی بات کیوں مان رہا ہے اور میری بات کیوں نہیں مان رہا؟ اس کی وجہ ہے اونرشپ, کہ جب وہ باپ کی حیثیت سے ایک مرتبے ایک مقام کا قائل ہے کہ یہ میرا باپ ہے. یہ وہی چیز ہے کہ بھائی بچوں کے معاملے میں بھی آپ دیکھیں نا فرق کیوں آ جاتا, کیا سبب ہے؟ میں اپنے ایک دوست کا جملہ اکثر کوٹ کیا کرتا ہوں کہ کیا وجہ ہے, ایک ہے کہ آپ کا بچہ روتا ہے, ایک ہے کہ پڑوس کا بچہ روتا ہے, فرق کیا ہے؟ وہ فرق ہے, اور بہت بڑا فرق ہے, کہ جب اپنا بچہ روتا ہے تو دل میں درد ہوتا ہے, پڑوس کا بچہ روتا ہے تو سر میں درد ہوتا ہے. یہ فرق کیوں آ گیا؟ رونے کی آواز ایک جیسی ہے, دونوں بچے ایک جیسے ہیں. کہا کہ نہیں یہ میرا ہے. تو جب وہ میرا ہے تو آپ پوچھیں گے اپنائیت کے ساتھ, پوچھیں گے کیا ہوا, کسی نے کچھ کہہ دیا, کیا برا لگا, بسکٹ کھانا ہے, کیا چاہیے, یا پوچھیں. دوسرا ہے تو ٹھیک ہے, ہو سکتا ہے کہ آپ سر پر ہاتھ رکھیں, شفقت کا مظاہرہ کریں, مگر وہ تڑپ آپ کے دل میں پیدا نہیں ہوگی. وجہ کیا ہے؟ یہ اونرشپ ہے, یہ اپنائیت ہے, یہ وہ محبت ہے کہ جس کو فزیکلی کسی چیز کو سامنے دکھا کر جسٹیفائی نہیں کیا جا سکتا. یہ دل قلب روح نفس کے معاملہ, یہی چیز جب بچے کے اندر ٹرانسفر ہوتی ہے کہ وہ دیکھ رہا ہے کہ ہی از لوکنگ آفٹر می, یہ میرا خیال رکھتے ہیں فار سو لانگ, تب وہ کہتا ہے کہ نہیں ان کا ایک حق ہے مجھ پر اور مجھے اس حق کو ادا کرنے کے لیے ان کی بات کو ریگارڈ کرنا پڑے گا. اس وجہ سے وہ آپ کی بات کو سن لے گا, کسی دوسرے کی بات کو اس طریقے سے نہیں سنے گا. اب آپ ذرا دیکھیے امام کیا کہہ رہے ہیں. امام یہ کہہ رہے ہیں کہ لذت و مافن ندائے, اس ندا میں جو لذت ہے, اس لذت کی وجہ سے عبادت کی کلفت اور زحمت ختم ہو کر رہے ہیں. کہ پروردگار عالم حاکم ہونے کی حیثیت سے حکم دے دیتا تو بھی ہم کیا کر لیتے, حاکم ہونے کی حیثیت سے بھی اگر وہ حکم دے دیتا تو ہم کیا کر لیتے, ہم کچھ بھی نہیں کر پاتے. وہ تو میں کہہ رہا ہوں کہ کرنا ہے تو کرنا ہے, ختم بات ہو گئی. لیکن پروردگار عالم نے پہلے حوالہ دیا ہے ایمان کا, یا ایھا الذین آمنوا, اے ایمان لانے والوں, جب تم مجھ پر ایمان لا چکے ہو تو تم تو میرے اپنے ہو, تم تو میرے اپنے ہو. تو ایک بات بتاؤ, اپنوں سے نہیں کہوں تو کیا غیروں سے کہوں گا, منافقوں سے کہوں گا, کافروں سے کہوں گا؟ یہاں حوالہ ایمان کا ہے. یہ وہ چیز ہے کہ جس کو سمجھانے کے لیے وہ میں مثال دینا چاہ رہا تھا کہ آپ ذرا غور کیجئے کہ کبھی ہوتا ہے نا کہ ماں اپنے بچے سے یہ کہے 8-10 سال کا کہ جاؤ بیٹا جا کر انڈے لے آؤ, ڈبل روٹی لے آؤ, فلاں چیز لے آؤ بازار سے. اب وہ 8-10 سال کا بچہ ہے, شرارتی ہے, موڈ میں نہیں ہے, آپ مجھے ہی کہتی رہتی ہے میں نہیں جاتا, آپ تو ہمیشہ مجھے ہی کہتی رہتی. ہوتا ہے, بچہ اپنے بچپنے کے اندر کہہ جاتا ہے
मैं नहीं जा रहा। जैसे उसने ये जुमला कहा तो एक तरीका कार्य हो सकता है कि माँ चप्पल उठा ले। अरे कैसे नहीं जाता, मैं कह रही हूं नहीं जाएगा, कैसे नहीं जाता, वो माँ है। इस वक्त मैं शरीयत की क्या जुरिस्ट्रिक्शन है, क्या उसके लिमिटेशन, बात नहीं कर रहा। कल्चरली वी ऑल नो कि अगर माँ इस तरह से करे तो हमारे यहाँ कल्चर के अंदर कहा जाएगा माँ है तो वो मार भी सकती है। तो उसने चप्पल उठाया और कहा, यह भी एक अंदाज है मनवाने का। यह है हाकिम और महकुम का रिश्ता, यह है हाकिम और महकुम का रिश्ता कि जहां पर मां बतौर हाकिम गुफ्तगू कर रही है, कैसे नहीं मानेगा, चप्पल उठा लिया। एक दूसरा तरीका भी हो सकता, वो दूसरा तरीका कार किया। दूसरा तरीका ये हो सकता है कि वही माँ करीब आए, गाल थप थपाए और कहे, अच्छा मेरे चांद एक बात बताओ, तुम तो मेरे बेटे हो, तुमको नहीं कहूंगी तो क्या बराबर में पड़ोस के बच्चों को कहूंगी, तुम तो मेरे अपने हो। अब जैसे ही वो अपनाइयत की बात करे, गाल थपथपाए, तो वो कहे कि बात तो सही है, ये तो मेरी माँ है। जब ये बेटा होने का हवाला दे रही है और बेटा कहकर मुखातब कर रही है तो मैं नहीं जाऊंगा तो कौन जाएगा, मुझे तो जाना चाहिए। अब जरा सी भी अगर उसके अंदर शराफत हमियत मौजूद है तो वो खड़ा होगा जाएगा, अब उसको ये काम भारी नहीं लगेगा। परवरदिगार आलम चाहता तो बतौर हाकिम कह सकता था, मैंने कह दिया रोजा रखो। परवरदिगार पहले ईमान का हवाला देता है, ईमान लाने वालों तुम तो मोमिन हो। ऐ ईमान लाने वालों तुम तो मोमिन हो, तुमसे नहीं कहूंगा तो किससे कहूंगा, काफिरों से कहूं कि जो कुछ मानते ही नहीं, बुत परस्तों से कहूं, मुनाफिकों से कहूं, तुम मेरे अपने हो, मैं तुमसे बात कर रहा हूं। कुतिबा अलैकुम अस्सियाम, तुम पर लिखा गया, रोजे को वाजिब किया गया, मगर तुम मोमिन हो, ईमान का दावा तुम्हारी तरफ से है। नाउ जस्टिफाई, तुम अपने इस क्लेम को जस्टिफाई करो कि तुम मोमिन हो, हैं। जब हो तो फिर अब उस बच्चे की तरह से राम हो जाओ, उस बच्चे की तरह पिघल जाओ कि जो माँ बेटे होने का हवाला देकर उसे कहती है तो वो फौरन आमादा हो जाता है, तुम्हारा रब तुम्हें मोमिन होने का हवाला दे रहा है, मान जाओ। वो मान गया। अब परवरदिगार आलम फर्दर पैसिफाई करने के लिए, फर्दर न्यूट्रलाइज करने के लिए, फर्दर डाइल्यूट करने के लिए, वो जो बिटरनेस इस रोजे की इबादत में, जो सख्ती, जो तलखी मौजूद है, भूखा रहना पड़ेगा, प्यासा रहना पड़ेगा। अब जो दूसरी बात है कि कमा कुतिबा अलल लजीना मिन कब्लिकुम, You are not the first on the face of earth, my dear, कि जिसको ये ऑर्डर दिया गया, तुम जमीन पर पहले नहीं हो। नफसियाती तौर पर डॉक्टर साहिबान या तशरीफ फरमाए, वो मेरी बात की तायद करेंगे, नफसियाती तौर पर एक इंसान के लिए बहुत सख्त हो जाता है जब वो किसी चीज को फेस करे और उसको पता ये चले कि मुझसे पहले किसी ने इसको फेस नहीं किया, मैं पहला हूं कि जिसके ऊपर ये आजमाइश आई, मैं पहला हूं कि जिसके ऊपर ये इम्तिहान आया। लेकिन अगर उसको बता दिया जाए ना 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 ना, तुमसे पहले भी, तुमसे पहले भी ऐसे लोग गुजरे हैं कि जिन्होंने ये इम्तिहान दिया है और सक्सेसफुली वो कामयाब हुए हैं। अब आप अंदाजा कीजिए कि उसके लिए ये कितना बड़ा एक मोटिवेशन बनेगा कि अच्छा मैं पहला नहीं हूं। अब अगली चीज आती है कि वो जो पहले गुजर चुके हैं वो तुमसे इन्फीरियर थे, वो तुमसे कमतर थे, फिर भी उन्होंने इस काम को अंजाम दिया, उसके लिए कितना बड़ा मोटिवेशन है। इस बात को समझने के लिए जरा आइए मिसाल। अगर फर्ज कीजिए कि आप वही 3-4 साल का बच्चा है और उसको आप ले गए डॉक्टर के पास, डॉक्टर साहब ने उसका मुआयना किया, बीमार है बच्चा, कफ भी है, इन्फेक्शन भी है, बुखार भी है, खांसी, नजला, जुकाम सब डाल दी। डॉक्टर ने देखा और उसके बाद कहा कि ओरल मेडिसिन से काम नहीं चलेगा, इंजेक्शन की जरूरत है। 3-4 साल का बच्चा है, इतना उसको शऊर है कि इंजेक्शन में क्या होता है, ड्रिप लगेगी तो सुई लगेगी, अभी तो लगी नहीं है, चुभन का एहसास पहले हो गया, अच्छा कुछ देर के बाद यानी वो सुई लगने वाली है, तो सुई लगने वाली है, अभी लगी नहीं है, मगर उसको वो जो एक इफेक्ट है उसका, वो उसने फील करना शुरू कर दिया और ये सोच कर ही उसकी आंखों में आंसू आना शुरू हो गए। अब माँ बाप मरता क्या ना करता, यानी वो क्या करे, बहरहाल वो बच्चा है, उसकी सेहत इनको अजीज है, तो उनको उन्होंने उठाया गोद में और लेकर गए कि चलो चलो बेटा, ये रो रहा है, उसको लेकर चलो उस कमरे में, वहां पर नर्स है, कंपाउंडर है, वो ड्रिप लगाएगा, वो इंजेक्शन लगाएगा, फाइन, वो लेकर गए। अब जब वहां पर गए तो माँ बाप को समझाने का एक मौका मिला, इसलिए कि वहां पर और भी बहुत से थे कि जिनको इंजेक्शन लग रहा, और जिनको इंजेक्शन लग रहा था उसके अंदर, इस बच्चे की एज क्या है? 3 साल 4 साल। और जिनको इंजेक्शन लग रहा है उनमें कोई 6 महीने का है, कोई 1 साल का है, कोई 1.5 साल का है। तो अब इन बच्चों को तरफ मुतवज्जे करके कहा कि क्या रो रहा है, क्या रो रहा है? कहा वो इंजेक्शन लगने वाला है, सुई लगाने वाले हैं। कहा इधर देख, तुम कितने साल के हो? कहा मैं 4 साल का हूँ। इसको देखो ये कितने साल का है? कहा 1.5 साल का होगा। इसको क्या लग रहा है? हाँ लग तो इसको भी इंजेक्शन रहा है। कहा ये कितने साल का? कहा 2 साल का। इसको भी इंजेक्शन लगा। कहा ये कितने साल का? 2.5 साल का। इसको भी इंजेक्शन लग रहा है। ये तुझसे छोटे हैं या बड़े हैं? कहा सब छोटे हैं। कहा बताओ कि अगर इन छोटों को इंजेक्शन लग रहा है और ये लगवा सकते हैं तो तुम तो 4 साल के हो। उसको लगेगा मैं 40 साल का हो। जब जब 4 साल का तो लगे मैं 40 साल का हूँ। वो कहेगा हाँ बात सही है, मैं भी इंजेक्शन लगवा सकता हूँ। उसके लिए उस इंजेक्शन की तलखी को सहना आसान हो जाएगा। एट द एंड ऑफ द डे हु इज द बेनिफिशियरी? यू योर सेल्फ। परवरदिगार फरमाता है कि इंसाफ से बताओ तुम कोई पहले हो कि जिनको ये जिम्मेदारी दी गई है? कमा कोतेबा अल लजीन मिन कबलिकुम, जो तुमसे पहले वाले हैं उन पर भी इस जिम्मेदारी को रखा गया था। अगर वो मूसा की उम्मत में होते हुए रोजा रख सकते हैं, ईसा की उम्मत में होते हुए रोजा रख सकते हैं, इब्राहिम और नूह की उम्मत में होते हुए रोजा रख सकते हैं, तो तुम मुस्तफा की उम्मत में होते हुए रोजा क्यों नहीं रख सकते? ये वो बॉटम लाइन है कि जो परवरदिगार आलम ने इसके अंदर समझाने की कोशिश की, जैसा कि मुफस्सिरीन ने इसके बारे में बात की है। फिर आखिर में परवरदिगार आलम फरमाते हैं लअल्लकुम तत्तकून। हदफ और ऑब्जेक्टिव क्या है? हम कोई राशनिंग नहीं कर रहे हैं। हमारे खजाने में कोई कमी वाकई हो गई है, कोई चावल कम पड़ गए हैं, कोई आटा कम हो गया, ऐसा नहीं है। मकसद सिर्फ इतना है लअल्लकुम तत्तकून, शायद कि तुम मुत्तकी बन जाओ। हम चाहते ये हैं कि तुम्हारे अंदर तकवा आ जाए। ये है ऑब्जेक्टिव। जब्ते नफ्स, तहजीबे नफ्स, सेल्फ डिसिप्लिन तुम्हारे अंदर आ जाए, उसके लिए एक्सरसाइज तुमसे मांगी गई। अब आप देखेंगे बरादरान अजीज, ये सारी बातें तफासिर की किताबों के अंदर और जो रोज़े से मुतल्लक किताबें हैं उनमें उलमाए कराम ने बड़ी अरकरेज़ी के साथ इन चीज़ों को लिखा है। मैं एक बात आपकी खिदमत में अर्ज करता हूँ और उसी के साथ गुफ्तगू को इख्तिताम की तरफ ले जाऊँ मसाइब के चंद जुमलों के साथ। और वो क्या, एक बात बताइए, आपके घर में जो खाना है वो हराम का है? नऊज़ुबिल्लाह मिन ज़ालिक। आपके फ्रिज में जो गोश्त है वो सूअर का है? नऊज़ुबिल्लाह मिन ज़ालिक। मैं माफ़ी चाहता हूँ, मैंने बड़े एक ऑफेंसिव अंदाज में आपसे ये क्वेश्चन किया। आपके घर में जो लिक्विड है, जो मशरूबात जो आप पीते हैं, क्या शराब है? अगर नहीं, पानी है, सॉफ्ट ड्रिंक्स हैं, जूसेस हैं, हलाल है ना? हलाल है। जो गोश्त है क्या वो भी हलाल है? बीफ है, मटन है, चिकन है। प्रॉपरली स्लॉटर नहीं है क्या? प्रॉपरली स्लॉटर। मुसलमान मुल्क में रहते हैं, मुसलमान शहर में रहते हैं, ये भी मसला नहीं है। जब ये सारी चीजें हलाल हैं तो दिन में क्यों नहीं खाएंगे? कला क्यों नहीं खाएंगे? क्या वजह? आपके घर में, आपके फ्रिज में, आपके किचन में जो चीजें मौजूद है, वो रोटी है वो हलाल है या हराम है? हलाल है। जो चावल है हलाल है या हराम है? हलाल है। जो गोश्त है हलाल है। जो पानी है वो हलाल है। जो मशरूबात है वो हलाल है। ये सब हलाल है, फिर कल क्यों नहीं खाएंगे आप? क्यों नहीं पिएंगे? दिन में आप क्यों नहीं पिएंगे? आप कहेंगे मेरा परवरदिगार मुझे मना कर रहा है। क्या हराम है? क्या हराम नहीं है, हलाल है, मगर वक्ती तौर पर मेरे खुदा ने कहा है कि इस हलाल को भी हराम समझो, मैं नहीं करूंगा। कमाल है। चलिए आप रोड पर मत पीजिएगा, सड़क पर मत पीजिएगा, कोई देख लेगा, मगर घर में क्या मसला? घर में खुदा तो है, सुभान अल्लाह, वाकई खुदा है। अच्छा चलिए अपने बेडरूम में चले जाइए, कॉमन के अंदर, किचन वगैरह के पास हो सकता है फैमिली के दूसरे मेंबर्स वगैरह हो, वो देख लेंगे। आप अपने बेडरूम में जाइए, पीजिए, खाइए, कौन मना करता है आपको? ताकि नहीं भाई, फैमिली मेंबर्स का इशू नहीं है, लोगों का इशू नहीं है, मेरे खुदा ने मुझे मना किया। तो सुभान अल्लाह, क्या खुदा के कहने का इतना असर हो गया कि आप अपने बेडरूम में भी पानी नहीं पियेंगे, खाना नहीं खाएंगे, रोटी नहीं खाएंगे, गोश्त नहीं खाएंगे, जबकि वो हलाल है? कहा हाँ नहीं खाएंगे। क्यों नहीं खाओगे? कहा खुदा ने मना कर दिया। कहा यही चीज खुदा समझाना चाहता है कि ऐ मेरे बंदों, अपनी ताकत को पहचानो, करने पर आओ तो इतना करते हो कि अगर एक महीना मैं तुम्हें हलाल से रोक दूं तो तुम हलाल से भी रुक जाते हो। अपनी ताकत को पहचानो जिस खुदा के कहने पर एक महीने तक हलाल से दूर हो जाते हो, क्या बाकी 11 महीने हराम से दूर नहीं हो सकते? वो मैसेज बड़ा लाउड एंड क्लियर है, लअल्लकुम तत्तकून। ये कभी मत कहना कि हम कर नहीं सकते, तुम करना चाहो तो ये कर सकते हो कि जिस चीज को खुदा ने इन प्रिंसिपल प्राइमरी क्लॉज में हलाल करार दिया था, जब सेकेंडरी क्लॉज आया और फॉर द टाइम बीइंग उसको अजान सुबह से लेकर मगरिब तक के लिए हराम करार दे दिया गया, तुमने कहा हम रुक कर दिखाएंगे, हमारे खुदा ने मना कर दिया, हम रुक कर दिखाएंगे। जब एक महीना खुदा के कहने पर हलाल से रुक सकते हो, तो बाकी 11 महीने उसी खुदा के कहने पर हराम से नहीं रुक सकते? लअल्लकुम तत्तकून, शायद कि तुम मुत्तकी बन जाओ। डिसीजन इज योर्स। एक महीना तुम करके बता रहे हो, हमारे कहने पर इतना तुमने किया है, अब उसके बाद फैसला तुमको करना है कि बाकी 11 महीने में तुम किस तरह से बिहेव करते हो। पैगंबर अकरम खत्मी मर्तबत अहमद मुश्तबा मोहम्मद मुस्तफा, पैगंबर अकरम ने वो खुतबा जिसका नाम खुतबा शाबानिया है, इंसाफन कमाल का खुतबा, उस खुतबे के अंदर माह मुबारक रमज़ान का तारुफ भी करवाया। आप जानते हैं कि उस खुतबे को पैगंबर अकरम ने शाबान के आखिरी जुमे को इरशाद फरमाया था, और इसके रिवायत करने वालों में खुद मौलाए कायनात अमीरुल मोमिनीन अली इब्न अबी तालिब अलैहिस्सलाम। खुद मौला शामिल। मैंने बाज़ मजालिस के अंदर गुजारिश की थी, शायद यहाँ पर भी कभी कहा हो, ये खुतबा मोर और लेस हमारी तकरीबन हदीस की तमाम किताबों में, तमाम बड़ी किताबों के अंदर आपको मिल जाएगा। काफ़ी में शेख कुलैनी, मल्ला याज़र में शेख सदू, तहजीब और इस्तफसार में शेख तूसी, बिहार में अल्लामा मजलिसी, वसाइल शिया में शेख उर्र आमली, मुस्तदरकुल वसाइल में शेख नूरी तबरसी, और आसान से रेफरेंस मफातिहुल जनान आप सबके घर में मौजूद है। माह मुबारक रमज़ान के तारुफ और इंट्रोडक्शन में शेख अब्बास कुम्मी ने इस खुतबे को नकल किया, और उस खुतबे के अंदर पैगंबर अकरम तारुफ करवाते, ए लोगों तुम्हारी तरफ अल्लाह का महीना आ रहा है बरकतों के साथ, रहमतों के साथ, मगफरत के साथ, ये शहर वो है, ये महीना वो है, अफजल तरीन महीना है, वगैरह वगैरह सारी बातें। इसके इख्तिताम से कुछ पहले पैगंबर अकरम एक जुमला इरशाद फरमाते हैं, मन फत्तरा मिनकुम मुमिनन साइमा, अगर कोई इस महीने के अंदर किसी मोमिन रोजेदार को रोजा इफ्तार करवा दे, तो यहां से वो रोजा इफ्तार करवाएगा, खुदा की तरफ से उसे एक गुलाम आजाद करवाने का सवाब मिलेगा। ये पैगंबर अकरम ने कहा, सिर्फ इतना नहीं, अगर एक मोमिन को इफ्तार करवाओगे तो एक रोजा इफ्तार करने का करवाने का सवाब, एक गुलाम को आजाद करना, प्लस तुम्हारे माजी के तमाम गुनाहों की मगफिरत का परवाना तुम्हारे हाथ में रखकर दे दिया जाएगा। दो चीजें हो गई। किसी ने सवाल किया सहाबाए कराम में से, लैसा कुल्लुना यक़दिरु अला ज़ालिक, अल्लाह के रसूल हम में से हर एक की इतनी ताकत नहीं है कि हम खाना खिला सकें, तो पैगंबर फरमाते हैं कि अरे अगर खाना नहीं खिला सकते तो कोई बात नहीं, एक खजूर का दाना देकर भी इस फायदे को हासिल करो, जहन्नम की आग से बचाओ अपने आप को, चाहे एक खजूर का दाना किसी को इफ्तार में देकर अपने आप को बचाओ, करो, डू, टालो नहीं, खाना नहीं खिला सकते कोई बात। फिर फरमाते हैं खाना नहीं खिला सकते, एक गिलास पानी पिला सकते हो, ये पिलाओ, और इसके जरिए से भी अपने आप को जहन्नम की आग से बचाओ। फिर वजाहत की, याद रखना अगर इससे ज्यादा की ताकत नहीं है तो यह सवाब इतना करने पर भी मिल जाएगा, यानी अरबपति अफराद शॉर्टकट ना ढूंढे, माफी चाहता हूं, करोड़पति अफराद शॉर्टकट ना ढूंढे, वो शख्स के वाकई जिसके पास इतनी ताकत नहीं है वो खजूर का दाना दे और ये फायदा ले ले, वो एक गिलास पानी भी पिलाए ये फायदा ले ले, लेकिन अगर ज्यादा ताकत है तो खिलाओ, और इसमें मुस्तहक की शर्त नहीं है, अगर मुस्तहक भी हो कोई ऐसा गरीब इलाका है तो सवाब और मल्टीप्लाई हो जाएगा कि वो रोजेदार भी था गरीब भी था, दोनों बातें थी। ये बात हो गई, ये किसी ने सवाल कर लिया अल्लाह के रसूल से, और एक सवाल खुद मौलाए कायनात ने किया, वो खुद कहते फकुम, तो मैं खड़ा हुआ अल्लाह के रसूल के सामने और मैंने एक सवाल किया कि अल्लाह के रसूल, अल्फाज मेरे मतलब मौला का है कि आपने बातें इतनी सारी बयान फरमाई کہ اس مہینے کے اندر یہ کرو یہ کرو یہ کرو. سب سے افضل عمل کون سا ہے کہ جس کو اس مہینے کے اندر انجام دینا چاہیے؟ آف کورس واجبات کی بات نہیں ہو رہی, فجر ظہر عصر مغرب عشاء تو پڑھنی پڑھنی ہے, روزہ تو رکھنا ہی رکھنا ہے, اس کی بات نہیں ہو رہی. یعنی اگر کوئی کہے کہ جسٹ ان آرڈر ٹو ڈیکوریٹ فردر, اس کو مزین کرنے کے لیے, تزئین و آرائش کے لیے آپ نے اتنی ساری چیزیں بتائیں, وہ کون سا عمل ہے کہ جو سب سے افضل عمل ہے جو اس مہینے کے اندر کوئی انجام دے؟ تو جو پیغمبر نے جواب دیا اس کا خلاصہ یہ ہے کہ سب سے افضل عمل کرنے کا نہیں ہے, بچنے کا. کمال ہے, واقعا کمال کہ پیغمبر اکرم نے پہلے فہرست بیان کی, پھر اس کے بعد پیغمبر اکرم سے مولا نے سوال کیا, سوال بھی کس لیول پر ہے اور جواب بھی آپ دیکھیے کہ کس معیار کا. مولا کہہ رہے ہیں کہ اللہ کے رسول یہ بتائیے سب سے افضل عمل کون سا ہے, جواب کا خلاصہ اے علی سب سے افضل عمل کرنے کا نہیں ہے بچنے کا. اللہ کے رسول کس سے بچنے کا ہے؟ کہ کوئی ایکسٹرا عمل نہ کرو, وہ ثواب نہیں ملے گا. اگر حرام سے اپنے آپ کو بچا لو گے تو اس میں جتنا ثواب ملے گا اس سے بڑھ کر کسی اور چیز کا ثواب نہیں. وہ کہے کہ میں نماز شب نہیں پڑھوں گا لیکن حرام سے اپنے آپ کو بچاؤں گا, زیادہ ثواب ملے گا. میں یہ نہیں کہہ رہا کہ نماز شب نہ پڑھیں, ضرور پڑھیں, اس مہینے میں تو موقع ہے کہ انسان اپنے آپ کو چارج کرے, یہ میں نہیں کہہ رہا کہ نہ پڑھیں. لیکن اگر کوئی شخص یہ کہے کہ ان دو میں سے کسی ایک کو کرنا ہے, یا حرام چھوڑوں گا یا نماز شب پڑھوں گا لیکن حرام بھی کروں گا, تو پیغمبر اکرم کے اس بیان کا خلاصہ یہ ہے, کنکلوژن, کہ میرے دوست صرف واجبات پر عمل کر لے, آنکھیں اٹھانے سے پہلے اتنا دیکھ لینا منظر حرام تو نہیں, آواز سننے سے پہلے بس اتنا سوچ لینا آواز حرام تو نہیں, کچھ بولنے سے پہلے اتنا سوچ لینا غیبت یا تہمت تو نہیں ہے, بہتان تو نہیں, حرام تو نہیں, کوئی خیال دل میں آئے تو اس خیال کو دل میں لانے سے پہلے یہ سوچ لینا کہ تمہارے دل کی پاکیزہ مسند پر اس خیال کو جگہ دینے کی شریعت اسلامی کے اندر گنجائش ہے یا نہیں. اگر نہیں ہے تو چھوڑ دو, اس کو باہر کرو, اس کو دفع کرو, اس کو دور کرو. یہ پیغمبر اکرم کا مولا کائنات کے ساتھ مکالمہ, سوال مولا کائنات کا تھا. اب اگلا سوال پیغمبر اکرم کا ہے, اور یہ سوال پیغمبر اکرم نے اس وقت کیا جب پیغمبر اکرم رو رہے ہیں. کیا عجیب بات, پیغمبر مولا کو دیکھ رہے ہیں, سوال کیا ہے, جواب دیا ہے, اور پھر اس کے بعد زارو قطار رونے لگے, پھوٹ پھوٹ کر رونے لگے. اور پیغمبر اکرم کو روتا ہوا دیکھ کر مولا کائنات مسترب ہوئے اور کہنے لگے ماں سا یوبکی کا یا رسول اللہ, اللہ کے رسول کیا سبب ہے کہ آپ گریاؤ جاری کر رہے ہیں, آپ کی آنکھوں سے آنسو بہ رہے ہیں, کیا سبب ہے؟ تو پیغمبر اکرم فرماتے کیف صبرک یا علی, اے علی تیرے صبر کا کیا عالم ہوگا. جب ایسا ہی کوئی ماہ رمضان ہوگا, اس ماہ رمضان کی شب ہوگی, شب سے سویرا, صبح کی نماز, حالت سجدہ, اور تو جب حالت سجدہ میں ہوگا تو شقی ترین شخص کی ضربت ہوگی اور تیرے سر کا خون بہتا ہوا تیری داڑھی تک آئے, تیرے صبر کا کیا عالم ہوگا. بس یہ سوچ کر میں گریا کر رہا ہوں, میں رو رہا ہوں. تو مولا کائنات فرماتے ہیں کہ اللہ کے رسول مجھے تو صرف اتنا بتا دیجیے, ذالک فی سلامت من دینی, یہ جب ہوگا تو میرے دین کی سلامتی کے ساتھ ہوگا. تو پیغمبر اکرم فرماتے ہیں کہ علی کیوں نہیں, یقیناً تیرے دین کی سلامتی کے ساتھ ہوگا. تو پھر مولا فرماتے ہیں کہ آپ نے تو صبر کا سوال کیا تھا, اذن لیس من مواقع الصبر, اللہ کے رسول پھر یہ صبر کا موقع تو نہ ہوا, یہ تو پھر شکر کا موقع ہے کہ دین کی سلامتی کے ساتھ علی اس دنیا سے چلے جائے. اب آپ نے اندازہ کیا کہ کیوں ضربت کے موقع پر مولا نے کہا تھا فستو بے رب الکعبہ, کہ رب کعبہ کی قسم آج علی کامیاب ہو گیا. علامہ سید علی نقی صاحب فرمایا کرتے تھے کہ سجدہ علی نے بھی کیا, سجدہ حسین نے بھی کیا, مگر اتنا فرق ہے کہ علی کو سجدے سے سر اٹھانے کا موقع ملا, مگر حسین نے تو بس سجدے میں سر رکھ دیا, پھر اس کے بعد حسین نے نہیں اٹھایا, وہ شمر کا خنجر چلا اور نوک نیزہ پر حسین کا سر بلند ہوا. الا قد قتل الحسین بے کربلا, الا قد ذبح الحسین بے کربلا, الا لعنت اللہ علی الظالمین وسیعلم الذین ظلموا ایام قلب ینقلبون. بار الہ اس قلیل توسل کو اپنی بارگاہ میں قبول فرما, مالک ماہ مبارک رمضان میں روزہ رکھنے کی توفیق عطا فرما, قرآن مجید کی تلاوت کی توفیق عطا فرما, حرام کاموں سے بچنے کی توفیق عطا فرما, بیماروں کو شفا عطا فرما, بے روزگاروں کو رزق حلال عطا فرما, جو بے اولاد ہیں اولاد صالح عطا فرما, پاکستان کو استحکام عطا فرما, زمانے کے امام کے ظہور میں تعجیل فرما, ہمیں ان کے آوان و انصار میں شمار فرما. اس سے پہلے
کہ میں یہ فہرست آپ کے سامنے پڑھوں. گزارش اتنی سی ہے کہ کل سے انشاءاللہ ہم سورہ روم پر اپنی بات شروع کریں گے. سورہ روم قرآن مجید کا 30th سورہ ہے, 30th چیپٹر آف دا ہولی بک, اور اس کی 60 آیتیں ہیں, 60. آپ کو یاد ہوگا پچھلے سال سورہ عنکبوت پر گفتگو ہوئی تھی, وہ 29th سورہ تھا, اس سے پہلے 28th سورہ تھا سورہ قصص. یہ سب سیکوینٹ سورہ ہے سورہ روم, اور اس کو بھی 23rd شب میں, شب قدر میں پڑھنے کی بہت زیادہ تاکید ہے. انشاءاللہ اس پر کل سے ہمارا بیان شروع ہوگا. میں اپریشیٹ کروں گا اگر آپ حضرات پہلا صفحہ کم سے کم ترجمے کے ساتھ پڑھ کر آئیں, اور اگر قرآن مجید آپ کے سامنے ہو, اس کا ترجمہ آپ کے سامنے ہو, تو کنیکٹ کرنے میں اور فالو کرنے میں آپ کو زیادہ آسانی ہوگی. درود بھیجیے گا محمد و آل محمد. مرحوم حسن علی حسین مراج, مرحوم روشن علی حسین مراج, ذوالفقار حسین مراج, سکندر حسین مراج, سلطان علی حسین مراج, فاطمہ بھائی حسین مراج, مراج خاندان کے مرحومین عبد الحسین بھانجی, حسین علی عبد الحسین, حسینہ بھائی بنت باقر, کرجت والا خاندان کے مرحومین, پٹیل خاندان کے مرحومین, مکانی خاندان کے مرحومین, مرحوم انور علی کاظم علی سپاری والا اور ان خاندان کے مرحومین, شیخ محسن علی نجفی, مرحومہ مرضیہ بھائی راجپاک, عبداللہ کے خاندان کے تمام مرحومین, طلحہ راشد مولدینہ, برکت علی نایانی, فدا حسین محمد علی آڑت, انور علی فدا حسین آڑت, زبیدہ قاسم علی رحمانی, حاجی شرافت علی خاندان کے مرحومین, مرحومہ مریم شفیق حسین ادن والا, مرحوم سید گلزار احمد زیدی, مرحومہ سیدہ شہربانو زیدی, تمام ارواح مومنین و مومنات, شہداء ملت, اور ایک نام خاص طور پر میں اس میں ایڈ کروانا چاہوں گا, حجت الاسلام والمسلمین مرحوم مولانا عابد عرفانی صاحب, ہمارے بہت اچھے دوست. پچھلے دنوں ان کا انتقال ہوا, واقعاً بہت نفیس انسان تھے, بڑی تخلیقی صلاحیت تھی ان کی, آرٹسٹک ان کا مائنڈ تھا, انڈر ریٹڈ رہے, جو ان کا حق تھا وہ ان کو شاید نہیں مل پایا, لیکن بہرحال مصنف بھی تھے, مقرر بھی تھے. ان سب کے لیے رحم اللہ من قرأ الفاتحہ. بسم اللہ الرحمن الرحیم, الحمدللہ رب العالمین, الرحمن الرحیم, مالک یوم الدین, اياک نعبد واياک نستعین, اهدنا الصراط المستقیم, صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین. بسم اللہ الرحمن الرحیم, قل هو اللہ احد, اللہ الصمد, لم یلد ولم یولد ولم یکن له کفوا احد. بسم اللہ الرحمن الرحیم, قل هو اللہ احد, اللہ الصمد, لم یلد ولم یولد ولم یکن له کفوا احد. بسم اللہ الرحمن الرحیم, قل هو اللہ احد, اللہ الصمد, لم یلد ولم یولد ولم یکن له کفوا احد. اللہم اغفر للمؤمنین والمؤمنات والمسلمین والمسلمات, الاحیاء منهم والاموات, تابع بیننا وبینهم بالخیرات, انک مجیب الدعوات, انک علی کل شیء قدیر. ان اللہ وملائکته یصلون علی النبی, یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما.
السلام علیک یا رسول اللہ, السلام علیک یا نبی اللہ, السلام علیک یا امیر المؤمنین یا علی ابن ابی طالب سید الوسیین, السلام علیک یا فاطمہ الزہراء سیدت نساء العالمین, السلام علیک یا ابا محمد یا حسن ابن علی ایها المجتبى, السلام علیک یا ابا عبد اللہ الحسین وعلى علي ابن الحسين وعلى أولاد الحسين وعلى أصحاب الحسين جميعا ورحمة الله وبركاته. السلام عليك يا غريب الغرباء, السلام عليك يا معين الضعفاء والفقراء, السلطان أبا الحسن يا علي ابن موسى الرضا, كن شفيعنا وشفيع والدينا في يوم الجزاء ورحمة الله وبركاته. السلام عليك يا صاحب الأسر والزمان, الأمان الأمان من فتنة الزمان. السلام عليك يا شريك القرآن, السلام عليك يا كعبة الإيمان, السلام عليك يا إمام الإنس والجان, عجل الله تعالى فرجك وسحل الله تعالى مخرجك وظهورك ورحمة الله وبركاته.